ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أرسله إلى كافة الناس بشيرًا ونذيرًا وداعيًا إلى الله وسراجًا منيرًا صلى الله تعالى عليه وعلى آلِهِ وَأَصْحَابِهِ وَبَارَكَ وَسَلَّمَ تَسْلِيمًا كَثِيرًا كَثِيرًا أَمَّا بَعْدُ فَأَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ ووضعنا عنك وزرك الذي أنقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب। सूरह अलम नशरा है जो अभी आपके सामने तिलावत की गई। इस सूरत में अल्लाह तबारक तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की फजीलत और आपके आली मकाम को जाहिर फरमाया है और उसी के लिए ये नाजिल फरमाई। अल्लाह ताला ने जो खुसूसी नेमतें नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को अता फरमाई उन नेमतों का इस सूरत के अंदर जिक्र किया गया है। सबसे पहले तो अल्लाह तबारक ताला ने इस सूरत के अंदर फरमाया अलम नशरह लका सदर, ए नबी क्या हमने आपके लिए आपके सीने को कुशादा नहीं कर दिया। वदाना अन कविजरक अल्लजी अन कदा जहरक, और आप पर से आपका वो बोझ जिसने आपकी कमर जो है वो तोड़ दी उसको हटा नहीं दिया, उतार नहीं दिया। ये जो फरमाया गया है आपके सीने को हमने कुशादा नहीं कर दिया, तो दरअसल ये हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम को अल्लाह तबरक ताला ने जब नबुवत से सरफराज फरमाया और मकाम नबुवत पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम जब फाइज हुए तो नबुवत की जो जिम्मेदारियां फराइज मनसबी आप सल्लल्लाहु ताला अलैहि वसल्लम पर उसकी वजह से लाजिम हुए, वो एक ऐसा बोझ था कि جس کی کوئی انتہا نہیں, کیونکہ اس وقت ساری دنیا گمراہی کے اندر غرق تھی, خاص کر کے وہ شہر بلد امین مکہ مکرمہ جس میں نبی کریم صلی اللہ تعالی علیہ وسلم پیدا ہوئے, وہ شہر پورا کا پورا کفر, شرک, بت پرستی, قتل و غارت گری, فسق و فجور میں حد سے زیادہ بڑا ہوا تھا, اور پھر پورا ماحول کفر اور گمراہی کی اندھیریوں میں بھٹک رہا تھا. ایسے ماحول میں تنہ تنہا نبی کریم صلی اللہ تعالی علیہ وسلم کی ذات مبارکات کو یہ حکم دیا جا رہا ہے کہ آپ کو اس ماحول میں, اس معاشرے میں, بلکہ ساری دنیا میں ایک انقلاب لانا ہے. یہ آپ کو حکم دیا گیا, اور ان بگڑے ہوئے لوگوں کو آپ کو راہ راستہ پر لانا ہے, ان کے عقائد کو درست کرنا ہے, ان کے اعمال کو ٹھیک کرنا ہے, اور ان کی غلط عادتوں کو بدلنا ہے, ان کو اچھے اخلاق سے آراستہ کرنا ہے. یہ گویا آپ کی ذمہ داریاں تھیں جو نبوت کی وجہ سے آپ کو دی گئی تھی. پھر یہ حکم اللہ تبارک تعالیٰ نے آپ کو جو دیا, وہ اس وقت دیا جا رہا ہے جب آپ کی عمر شریف 40 سال کی. 40 سال کی عمر کو جب پہنچتا ہے تو 40 سال کے بعد عام طور پر آدمی کے جو قوا ہیں دھیرے دھیرے ان میں انحطاط آنا شروع ہوتا ہے, اس میں کمی آنا شروع ہو جاتی ہے. ویسے 40 سال کی عمر پر پہنچ کر آدمی کی عقل, آدمی کی سوچ, آدمی کی سمجھ, یہ سب پختہ ہو جاتی ہے, لیکن بس 40 سال کے بعد پھر انحطاط کا دور شروع ہوتا ہے, اور رفتہ رفتہ یہ سارے قوا آدمی کے مضمحل ہونا شروع ہوتے ہیں. تو ایسی عمر میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ تبارک تعالیٰ کی طرف سے یہ عظیم ذمہ داری سونپی گئی. ویسے اس وقت اس دنیا میں نبی کریم صلی اللہ علیہ وسلم کا کوئی مددگار, کوئی سپورٹر بھی نہیں تھا کہ اس کام میں آپ کا ساتھ دے, اور اس ذمہ داری بہت بڑی ذمہ داری تھی جو اللہ تبارک تعالیٰ نے آپ پر ڈالی تھی. یہ اتنا بڑا بوجھ تھا, اس کی آپ کو جو فکر اور اس کا جو مطلب کہ اس کا جو اس کا غم جو آپ کو لاحق ہو سکتا ہے اس کا ہم اور آپ اندازہ نہیں لگا سکتے. چنانچہ دیکھیے, آپ کو سورہ اقرا کی تفسیر آپ کے سامنے آ چکی ہے, اس میں بتایا گیا تھا کہ سب سے پہلی وحی جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر نازل ہوئی, اور اس وحی کے نزول کی وجہ سے آپ صلی اللہ تعالیٰ علیہ وسلم نے یہ محسوس کیا کہ اس وحی کے ذریعے سے میرے اوپر کتنی بڑی ذمہ داری اللہ تبارک تعالیٰ کی طرف سے ڈالی گئی ہے, تو اس ذمہ داری کے گویا تصور سے نبی کریم صلی اللہ علیہ وسلم کو لرزہ چڑھ گیا, بخار آ گیا. آپ جب گھر آئے تو حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے آپ نے کہا تھا زمبلونی زمبلونی, مجھے چادر اڑاؤ مجھے چادر اڑاؤ. گویا یہ اسی ذمہ داری کا سخت بوجھ تھا جس کے احساس سے آپ پر لرزہ طاری ہوا تھا. ایک طرف تو گویا یہ, دوسری طرف جو ہے وہ وہی جو نازل ہو رہی ہے, نازل ہونے والے وہی کے ان الفاظ کو ہوبہو یاد رکھنا ہے, اس کی فکر آپ کو لگی ہوئی ہے کہ یہ میرے اوپر بذریعہ وہی جو کلام نازل کیا جا رہا ہے, اس نازل ہونے والے کلام کے الفاظ کو میں کس طرح محفوظ کروں. اور پھر الفاظ ہی نہیں بلکہ اس کے پڑھنے کے طریقے کو میں کس طرح محفوظ کروں, اور پھر اس کے معنی کو محفوظ کرنا, یہ بھی آپ کو فکر لاحق تھا, اور معنی کو محفوظ کرنے کے ساتھ ساتھ ان سے جو احکام نکل رہے تھے ان احکام کو بھی یاد رکھنا, یہ بھی اس کا بھی آپ کو فکر تھا. گویا ये सारे काम आपको अंजाम देने थे, एक जात और इतनी सारी जिम्मेदारियां नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर। ये तो अल्लाह तबरक तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की जाते बाबरकात से एक मौजज़ा दुनिया को दिखलाया कि एक ऐसी शख्सियत जो न पढ़ना जानती है न लिखना जानती है, ना आपने ना आप पढ़ना जानते थे न लिखना जानते थे, और उस शख्सियत से आप अल्लाह ताला ने इतना बड़ा काम लेना था अल्लाह ताला को। जाहिर है जब लिखना और पढ़ना नहीं जानते थे तो जो कुछ भी करना था हाफजे से दिल से ये रख करना था। इसलिए कि एक आम आदमी होता तो ऐसे मौके पर अपने इन जिम्मेदारियों को वो लिख करके महफूज करता और बर वक्त फिर उसको पढ़ करके उसके मुताबिक उसको अदा करने की कोशिश करता। लेकिन आप तो न लिखना जानते थे न पढ़ना जानते थे, लिख करके उसको बर वक्त याद करने का कोई सवाल नहीं, बल्कि जो कुछ भी आपको हिदायतें दी जा रही है, जो कलाम और जो वही आप पर नाजिल की जा रही है, वो सब आपको अपने हाफजे के अंदर महफूज करना था, याद करना था। लिहाजा जो है लिख करके याद करने का कोई सवाल नहीं, जो कुछ काम करना था वो अपने कान से और दिल से करना था। और फिर ये कि कुरान जो अल्लाह ताला आप पर बदरिये वही हजरत जिब्रील अमीन अली सलाम नाजिल फरमा रहे थे, वो भी जो है ना वो भी उसी तरह जैसा हजरत जिब्रील पढ़ते हैं इस तरह उसको पढ़ना। देखो वैसे उस पुराने पाक को हिफ्ज़ करना, जैसे इस जमाने में कोई बच्चा चाहे कितना ही ज़हीन हो उसका हाफ़ज़ा शानदार हो, जब वो उसको हिफ्ज़ करता है तो उसके सामने कुरान मौजूद है और उसको देख करके वो उसको याद करता है। और बड़ा ज़हीन बच्चा भी आम तौर पर जो है 2-3 साल में कुरान पाक को क्या कर लेता है, महफूज कर लेता है। लेकिन नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के सामने कोई किताब नहीं थी, ना आप लिखना जानते थे ना आप पढ़ना जानते थे, जो कुछ भी था वो सब कुछ हाफजे से काम लेना था। और फिर जो आप पर वही नाजिल होती थी उस वही में भी बहुत सी मर्तबा कई कई आयतें बैक वक्त नाजिल होती थी। जैसा कि रिवायतों में आता है सूरह अनाम जो तकरीबन 1.5 पारे की सूरत है वो एक ही वक्त में नाजिल हुई थी। अभी नाजिल होने वाली इन आयात को जो कई बड़ी तादाद के अंदर है उसको महफूज करना, फिर उसको उसी तरह पढ़ना जिस तरह आपको पढ़ने के लिए पाबंद बनाया गया, उसका पढ़ने का भी एक तरीका, अपनी मर्जी से जिस तरह चाहे नहीं पढ़ सकते। कुरान पाक में बारी ताला ने हुक्म दिया फैजा कराना हो फतबी कुराना, ए नबी जब हम इस कुरान पाक की या इस वही को जिब्रील की जबान से आपके सामने पढ़े तो तुम उनकी उस पढ़ने की क्या कीजिए, पैरवी कीजिए, यानी जैसा वो पढ़ते हैं पढ़ने का जो तरीका वो इख्तियार करते हैं उसी तरीके के मुताबिक उसको पढ़ियो। तो एक तो नाजिल होने वाली वही के अल्फाज को हूबहू महफूज रखना, उसके पढ़ने के तरीके को महफूज रखना, फिर जो है उसी तरह जो है जिस तरह किसी हर्फ को हजरत जिब्रील ने अदा किया उस तरह उसको अदा करना, इसको याद रखना। फिर कुरान पाक के जो उलूम हैं उनको महफूज रखना ये भी एक काम था, इसलिए कि जिस तरह कुरान पाक के ये अल्फाज और हरूफ हैं उसके मानी और मारिफ भी हैं। कुरान तो जो है मानी और मारिफ का दरियाए ना पैदा किनार है, खाली वो हरूफ का नाम नहीं है, वो तो मानी और मारिफ का नाम भी है कुरान। तो एक एक लफ्ज में कई कई मानी पोशीदा होते हैं, उनको अपने सीने में महफूज करना। फिर उस कलाम के जरिए से अल्लाह ताला ने जो हिदायतें दी हैं उन हिदायतों को जो है समझना, फिर उन हिदायतों को लोगों तक पहुंचाना। ये गोया न जाने इस कुरान के अंदर कितने उलूम हैं जो अल्लाह तबरक तआला ने रख छोड़े हैं, मख्फी रखे हैं, ان تمام کو گویا محفوظ کر کے اسی طرح اللہ کے دوسرے بندوں تک اس کو پہنچانا. تو گویا یہ مختلف چیزیں ہیں جن کی ذمہ داری آپ پر لازم کی گئی تھی. پھر قرآن میں جو اللہ نے احکام لازم کیے ہیں کہ فلاں چیز حلال ہے فلاں چیز حرام ہے, اس کے بعد پھر آوازی پھر حلال اور حرام کی تفصیل. قرآن میں تو خالی اجمالی طور پر کسی چیز کا حلال یا حرام ہونا بتلایا گیا ہے, لیکن اللہ تعالیٰ کی طرف سے ان محرمات اور محللات یعنی حلال کی ہوئی چیزوں اور حرام کی ہوئی چیزوں کی تفصیلات وحی غیر مطلوع کے ذریعے سے حضور کو بتلائی جاتی تھی. یہ تو وحی مطلوع ہے جس کی تلاوت ہوتی جو حضرت جبریل لے کر کے آتے تھے, لیکن قرآن میں جن چیزوں کے حلال حرام ہونے کو بیان کیا گیا ہے انہی حلال اور حرام چیزوں کی ساری تفصیلات جو وحی غیر مطلوع کے ذریعے سے نبی کریم صلی اللہ علیہ وسلم کو عطا کی گئی تھی ان سب کو بھی کیا کرنا محفوظ رکھنا. تو یہ سارے کام بیک وقت تو آپ کے اوپر اللہ تعالیٰ کی طرف سے لازم کیے گئے تھے. تو اس وقت گویا شروع میں جب وحی کا یعنی آپ کی یہ ذمہ داریاں اللہ تعالیٰ کی طرف سے تجویز ہوئیں, آپ کے دل میں خیال آتا تھا کہ میں ایک اکیلا آدمی اور وہ بھی امی, میں نے پڑھنا لکھنا تو سیکھا نہیں, پھر ان ساری چیزوں کو میں محفوظ کر کے ایک ایسی قوم ہوں جو قوم بھی کیا ہے گمراہ, ان کو ان کی گمراہی سے ان کی جو ہے بے راہ روی سے نکالنا, اس ڈوبی اس گمراہی سے ان کے سامنے میں کیسے یہ سارے علوم کو پیش کروں گا, کیسے ان کو منواؤں گا میں ان سارے علوم کو پیش کر کے, پھر اس کام کو انجام دینے میں ان کی طرف سے میری مخالفتیں ہوں گی, ان مخالفتوں کا میں کیسے اکیلا مقابلہ کروں گا, یہ ساری چیزیں ذمہ داریاں, یہ سوچ کر کے آپ کا دل جو ہے بڑا بوجھل, آپ کو یہ خیال آتا تھا کہ یہ سب مجھ سے کیسے ہوگا, میں ان کاموں کو انجام دے بھی سکوں گا یا نہیں. تو پھر اللہ تعالیٰ نے یہ آیتیں نازل فرمائی, اور نازل فرما کر ایک خاص انعام جو اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے اوپر فرمایا اس کو بتلایا, الم نشرح لك صدرك, اے نبی کیا ہم نے آپ کے سینے کو کشادہ نہیں کر دیا, آپ کے دل کو جو ہم نے کشادہ نہیں کیا, ایسا کشادہ کیا کہ یہ ساری ذمہ داریاں جو ہیں جو آپ پر اللہ تعالیٰ کی طرف سے لازم کی گئی ہے, آپ کا ایسا دل کھول دیا اللہ تعالیٰ نے, ان سارے کاموں کو آپ کے دل کے اندر سمو دیا, اور آپ یہ سارے کام بیک وقت انجام دے رہے ہیں تو ابھی آپ کے لیے کوئی رکاوٹ اور دشواری نہیں, اور آپ وہی نازل ہو رہی ہے تو وہی کے الفاظ کو بھی محفوظ رکھ رہے ہیں, وہی کے پڑھنے کے طریقے کو بھی محفوظ رکھ رہے ہیں, وہی کے جو معانی اور معارف ہیں ان کو بھی محفوظ رکھ رہے ہیں, اس وہی میں جن احکام کو بتلایا گیا ہے ان احکام کو بھی محفوظ رکھ رہے ہیں, پھر ان احکام کو اور یہ ساری چیزیں جو وہی نازل ہوئی اس کو اللہ کے بندوں تک پہنچانے کا کام یہ بھی جو ہے محسوس کر رہے ہیں آپ. اب دیکھیں اتنے سارے کام جب ہوتے ہیں نا تو کسی آدمی کے ذمے جب اس طرح کے مختلف کام ہوتے ہیں تو ایسے کاموں کا انجام دینے کے معاملے میں آدمی کبھی کبھی اپنے آپ کو عاجز محسوس کرتا ہے, وہ آپ پر بہت ساری ذمہ داریاں ڈالی, ان ذمہ داریوں کو ادا کرنے کے معاملے میں آپ یہ محسوس کرتے ہیں یہ ساری ذمہ داریاں مجھ سے ادا ہونی مشکل ہیں. تو جب عاجز محسوس کرتا ہے نا تو اس وقت اس کی وجہ سے آدمی کا دل تنگ ہو جاتا ہے, یہ کیسے ہوگا, یہ آدمی کے دل میں ایک طرح کی تنگی پیدا ہوتی ہے ان ساری ذمہ داریوں کا تصور کر کے, ان کی ادائیگی کا خیال کر کے. تو اللہ تعالیٰ فرماتے ہیں کہ ایسے موقع پر جب دل میں تنگی ہوتی ہے تو کسی بات کو سمجھنا چاہتا ہے تو ابھی سمجھ میں آتی نہیں, یاد کرنا چاہتا ہے تو یاد نہیں ہوتی. تو اللہ تعالیٰ فرماتے ہیں کہ یہ ہم نے آپ کے سینے کو کھول نہیں دیا, جس کی وجہ سے یہ سارے کام جن کو آپ کو انجام دینا ہے وہ سارے آپ کی اس سینے کی کشادگی کے نتیجے میں اس کے اندر کیا ہو گئے, سما گئے. ان جن چیزوں کا سمجھنا تھا ان کا سمجھنا آپ کے لیے کیا ہو گیا, آسان ہو گیا. जिन चीजों को महफूज रखना था उनका महफूज करना क्या हो गया, आपके लिए आसान हो गया। कोई काम अब आपको मुश्किल नहीं मालूम होता है। सारी जिम्मेदारियां जो आपकी अल्लाह की तरफ से दी गई थी, उन जिम्मेदारियों की अदायगी इस शरे सदर की वजह से, अल्लाह की तरफ से सीने की कुशादगी के नतीजे में जो है वो उसका तरीका समझ में आ गया। और आपको उसकी वजह से न तो कोई कुल्फत है न कोई तकलीफ है, बहुत आसानी के साथ इसको आप अंजाम दे रहे हैं। यह है शरे सदर, यानी अल्लाह ताला ने आपके सीने को खोल करके इन सारे कामों की अदायगी के मामले में तबीयत पर जो एक बोझ का एहसास था उसको दूर कर दिया, उसकी अदायगी आसान कर दी। दूसरा एक माना शरे सदर का और भी है, वो क्या कि कोई आदमी कभी कोई काम अंजाम देना चाहता है तो उस काम को अंजाम देने के मामले में उसके दिल में एक तरद्दुद की कैफियत होती है कि मैं ये काम करूं या न करूं, ये काम मुझे करना चाहिए या नहीं करना चाहिए। तो अब उस वक्त अगर अल्लाह ताला इंसान के दिल में जो है, जो इंसान उस काम के करने न करने के मामले में दिल में तंगी महसूस कर रहा है, कश्मकश का शिकार है, अल्लाह तबरक ताला की तरफ से जो है उसको कोई जानी मुतायन करके उसके दिल को एक इत्मीनान की कैफियत दे दी जाती है, तो उसको भी ताबीर करते हैं किससे, शरे सदर से। बहुत सी मरतबा मुख्तलिफ काम हमें अंजाम देने होते हैं, कोई काम अहम काम है मुझे करना चाहिए या नहीं, तब इस सिलसिले में दिल के अंदर एक तरह की तरद्दुद की कश्मकश की कैफियत है, उसकी वजह से भी दिल में तंगी पैदा होती है। अल्लाह ताला अपनी तरफ से अपने फजल से किसी एक पहलू को मुतय्यन करके उसके दिल को उस मुतय्यन पहलू पर मुतमईन कर देते हैं, इत्मीनान अता फरमा देते हैं, तो उसको भी क्या कहते हैं, शरे सदर। ये दूसरा माना भी आपके लिए कि आइंदा आपकी हयात तय्यबा में बहुत से मामले ऐसे आएंगे कि जहां फैसला करने के सिलसिले में आदमी तरद्दुद का शिकार हो सकता है, कश्मकश में मुब्तला हो सकता है, लेकिन अल्लाह तबरक तआला की तरफ से उस वक्त आपका शरे सदर की वो कैफियत दी गई कि उसका एक पहलू एक ऐसा मुतय्यन हो जाएगा कि आपके लिए उसमें एक इत्मीनान की कैफियत होगी और उसको अंजाम देना आपके लिए कोई मुश्किल नहीं होगा। ये भी शरे सदर, ये शरे सदर के दो मफहूम हुए। चनांचे अब क्या हुआ, इसी शरे सदर के नतीजे में अब जरा आप अंदाजा लगाएं कि अल्लाह ने जो सीने की कुशादगी हुजूर को अता फरमाई, आज हम उसको सोचते हैं तो हैरत में पड़ जाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने नबूवत अता फरमाई, उसके बाद आपको कितने साल मिले, 23 साल मिले, 13 साल मक्का मुकर्रमा में और 10 साल मदीना मुनव्वरा में। इन 23 सालों में आपको कितने कितने काम करने थे। एक तो सबसे बड़ा काम तो यह है कि लोगों के अकीदों को दुरुस्त, वो कौम जो कितनी नस्लों से बुत परस्ती के अंदर डूबी हुई थी, उनका हर पैदा होने वाला बच्चा गोया बुत परस्ती ही का मिजाज लेकर के आता था, उनको बुत परस्ती से निकाल कर तौहीद के अंदर लाना था, बुतों की मोहब्बत निकाल कर अल्लाह की मोहब्बत पैदा करनी थी। ये तो अल्लाह ताला का शुक्र और एहसान है कि हमको अल्लाह ने पैदा ही किया तौहीद और ईमान वाले माहौल में, इसलिए हमारे लिए जो है वो बुत परस्ती की कबाहत किसी को बयान करनी पड़ती नहीं, उस माहौल में पैदा होने और हमारी उसी में हमारी परवरिश होने के नतीजे में हर मुसलमान का बच्चा बच्चा बुत परस्ती की बुराई को महसूस करता है। लेकिन हम इस मुल्क में रहते हैं, हमारी जो भाई बंद कौम है उनके बच्चों को देखो, उनका हाल को देखो, वो बुत परस्ती ही के माहौल में पैदा होते हैं, परवरिश पाते हैं, तो उनके लिए बुत परस्ती जो है वही उनका गोया अकीदा है और वही उनका मजहब है, और उससे उनको हटाना कोई मामूली काम नहीं। खुद दो लोग अपने आप को मोमिन कहते हैं, मोमिन कहने के बाद भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तरीकों से हटे हुए हैं, सुन्नत से हटे हुए हैं, बिदात का शिकार हैं। आप बताओ कि जो बिदात का शिकार हैं उनको बिदात से निकालकर सुन्नत के अंदर लाना क्या आसान काम है। जो लोग ये मेहनतें करते हैं उनको पूछो, वो उसकी वजह से उनकी रातों की नींद हराम हो जाती है कि कैसे इनको निकाला जाए। तो ये तो हालांकि ये लोग अपने आप को मोमिन कहते हैं, हुजूर का मानने वाला बतलाते हैं, बल्कि जो मुत्तबीन सुन्नत है उनके मुकाबले में अपने आप को आशिक कहते हैं, तो भी अब उनको सुन्नत की अंदर लाना कितना मुश्किल काम है। तो जो लोग पैदाइशी नस्लों से बुतपरस्ती के अंदर थे, पैदाए हुए, तो उनको बुतपरस्ती से निकाल कर तौहीद के अंदर लाना कोई आसान काम है। एक तो ये, फिर उसके अलावा एक आपकी जिम्मेदारी ये भी थी कि भाई ये कुरान नाजिल हो रहा है आप पर, नुज़ूल कुरान का सिलसिला भी 23 साल तक चलता रहा, ऐसा तो नहीं कि पहले दिन नाजिल हो गया पूरा, बल्कि थोड़ा थोड़ा करके नाजिल होता रहा था। नाजिल होने वाले उस कुरान के हरूफ को, अल्फाज को याद रखना, उसके मानी को, उसके पढ़ने के तरीके को महफूज रखना, उसके मानी और मारिफ को जो है महफूज रखना, और फिर दूसरे अल्लाह के बंदों को वो चीज सिखलाना। जबकि उस जमाने में कागज और कलम का इस्तेमाल बहुत कम था, लिखने पढ़ने का जमाना नहीं था, यानी लोगों में भी आमतौर पर कागज भी बहुत कमयाब था, कलम भी बहुत कम इस्तेमाल होता था, लिखे पढ़े हुए लोग पूरे सोसाइटी में गिने चुने होते थे। ऐसी सोसाइटी में उन लोगों को इस नाजिल होने वाले कुरान को सिखलाना, आप अंदाजा लगाएं कि कितना कोई आसान काम होगा। लिखा होता लिख करके दे देते, पढ़ लो, नहीं, ये जबानी उनको सिखाया जाता है। और वो सहाबा हैं जिनको कई कई सहाबा, उनकी शहादतें भी हजरत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु की रिवायत बुखारी शरीफ में मौजूद है, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते बाबरकात से बराह रास्त 70 कुरान पाक की आयतें, 70 सूरतें सीखी। ऐसे हर हर सहाबी को आप क्या करते थे, कुरान सिखलाते। ये जो है ये सहाबा की इतनी बड़ी जमात, उनको कुरान के अल्फाज सिखलाना, उनके मानी से वाकिफ करना, ये काम था आपका। फिर ये कि कुरान पाक की जो अमली तफसीर है, ये तो कुरान का ये मानी की बात, लेकिन कुरान को अमली एतबार से लोगों को बतलाना, भाई कुरान के अंदर अकायद ही नहीं है, अकायद के अलावा इबादात हैं, इन इबादात को अमली तौर पर करके लोगों को सिखला। नमाज का हुक्म आया तो नमाज किस तरह पढ़ी जाती है, जकात इसी तरीके से जो है, दूसरी इबादतें रोजा वगैरह, उसके अलावा जो मुआशरती अहकाम दिए हैं कि भाई अपने माँ बाप के साथ किस तरह रहे आदमी, अपनी बीवी बच्चों के साथ किस तरह रहे, तो ये जो घरेलू जिंदगी है उस घरेलू जिंदगी का नमूना अमली तौर पर पेश करना है। इसी तरह जो बाजार की जिंदगी है, मामलात, उसका नमूना भी अमली तौर पर पेश करना। ये सारे नमूने हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अमली तौर पर पेश किए, ये सब अमली तौर पर करके बतलाया और किस तरह ये कर सकते हैं। तो ये फिर इसके मजीद बना, इन सारे काम को अंजाम देने के अंदर मुखालिफिन की तरफ से मुखालफतें, और वो भी ऐसी शदीद मुखालफतें कि तनहा आपकी नहीं बल्कि जो लोग आप पर ईमान ला रहे हैं उनको भी, उनसे भी क्या हो रही है मुखालफत, उनको भी ऐसी ऐसी तकलीफें और इजाएं पहुंचाई जा रही है कि जिसका हम और आप तसव्वुर भी नहीं कर सकते। तो उन मुखालिफिन का मुकाबला करना, उनके साथ जिहाद करना, ये अलग काम था मुकाबला करना। क़याम मदीना के दौरान नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मजमूई तौर पर 113 जंगें की हैं। मदीना का क़याम तो 10 साल का था, मक्का के क़याम के दरमियान तो आपको तकलीफें पहुंचाई जाती थी तो उसका जवाब देने की भी अल्लाह की तरफ से इजाजत नहीं थी, सब्र करो, कोई जवाब नहीं दे सकते, कोई आपको बुरा वक्त ठीक सब्र से काम लो, उसका भाई मत करो। मदीना के क़याम में फिर जो है एक्शन लेने की इजाजत दी गई, ये इजाजत हुई है। तो 113 जंगे आपने 10 साल किया, इसी का कोई तस्वीर करें कि 10 साल में 113 जंगे, तो उसी में आदमी की जो जिंदगी खत्म हो जाती है। लेकिन ये सारे काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, कुरान का पढ़ना पढ़ाना गया, तालीम व तरबियत का काम जो है, दावत व तबलीग का काम, इन जो मुशरिकीन थे उनको तौहीद की दावत देना, और इसी तरीके से अहकाम बतलाना, अहकाम का अमली नमूना पेश करना, ये सारे काम हो रहे हैं और अल्हम्दुलिल्लाह बहुत आसानी के साथ हो रहे हैं, कोई दुश्वारी आपको महसूस नहीं होती थी। یہ سارے کام اپنے اپنے وقت پر ہوتے تھے، آپ ان کی وجہ سے کوئی تنگی محسوس نہیں کرتے تھے. یہی شرع صدر، یہ بہت بڑی وہ آپ کی کرام کا معجزہ ہے. اتنے سارے کام واحد ذات نے، اتنی بڑی قوم کو جو بالکل جاہل تھی اور جو ہے ہر قسم کی برائیوں میں پڑی ہوئی تھی، 23 سال کے مختصر عرصے کے اندر ان کے اوپر محنت کرنے کے بعد نتیجہ جو آیا ساری دنیا جانتی ہے. یہ اسی کا نتیجہ تھا. کس کا؟ شرع صدر. اللہ تعالیٰ نے آپ کا سینہ ان کاموں کو انجام دینے کے لیے کیا کر دیا تھا؟ کھول دیا تھا، جس کی وجہ سے ان کاموں کی انجام دہی آپ کے لیے جو ہے بڑی آسانی ہو گئی. اپنے اپنے وقتوں پر دعوت و تبلیغ کا کام بھی کرتے تھے، تعلیم و تربیت کا کام بھی کرتے تھے، احکام لوگوں کو سکھلاتے تھے، اور جو ہے مخالفین کا مقابلہ جہاد وغیرہ کے ذریعے سے وہ بھی ہوا کرتا تھا. عملی نمونہ تمام احکام کا اپنی ذات کی طرف سے پیش کرنا یہ بھی ہوا کرتا تھا. اتنا سارے کام 23 سالہ مختصر زمانے کے اندر آپ نے کیے، یہ کوئی سوچ بھی نہیں سکتا. ان میں سے ایک کام فقط اگر لے لیا جائے، ان 1,24,000 صحابہ تھے، ان کو آپ نے قرآن سکھلایا، اکیلی ایک ذات نے قرآن سکھلایا. آج کوئی ہے جو ایسا کام کر سکتا ہو؟ آج ہمیں کہا جائے کہ 10,000 آدمیوں کو آپ کو قرآن سکھلانا ہے تو پہلے سنتے ہی ہمارے تو جو ہے حواس باختہ ہو جائیں گے. لیکن یہاں نبی کریم صلی اللہ علیہ وسلم نے اتنی بڑی تعداد کو یہ کام کیا، اور خالی قرآن نہیں سکھلایا، پڑھنا، پڑھنے کے ساتھ اس کے معانی وغیرہ سے واقف کیا، اس کے ساتھ ساتھ اس کا عملی طریقہ لوگوں کو بتلایا، ساری چیزیں بتلائی. بہرحال یہ اسی کا نتیجہ تھا. کس کا؟ شرع صدر کا. اسی بات کو باری تعالیٰ فرماتے ہیں، الم نشرح لک صدرک، اے نبی کیا ہم نے آپ کے لیے آپ کے سینے کو کشادہ نہیں کر دیا؟ جس کے نتیجے میں یہ ساری بڑی بڑی ذمہ داریاں جو نبوت کی بنیاد پر آپ پر ڈالی گئی تھی، ان ذمہ داریوں کی ادائیگی آپ کے لیے آسان ہو گئی. یہی شرع صدر، ایک بہت بڑی نعمت تھی جو اللہ نے نبی کریم صلی اللہ علیہ وسلم کو عطا فرمائی. اس نعمت کو اللہ تعالیٰ نے اس آیت کے اندر بیان کیا ہے، شرع صدر. دوسری نعمت جو ہے اس کو آگے والی آیت کے اندر بیان کی جا رہی ہے.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلی آلی سیدنا و مولانا محمد کما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من ازواجنا وذرياتنا قرۃ اعین وجعلنا للمتقین اماما. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنیۃ والہدى. اے اللہ، تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت اے اللہ ہمارے قلوب کے اندر ڈال دے. تمام رضائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام اطاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما. اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائیوں سے مالا مال فرما، ہماری تمام ضرورتوں کی تو اپنے خزانے غیب سے کفالت فرما، ہمیں کسی کا محتاج و دستنگر نہ بنا، ہماری روزیوں میں برکت اور وسعت عطا فرما، ہماری اولادوں کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما، اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے صدقے جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے۔ اے اللہ آج کی اس مجلس میں ابھی جو نکاح ہوا اس میں بھی بے انتہا خیر و برکت مقدر فرما، زوجین میں آپس میں مودت و رحمت پیدا فرما، ہر ایک کو ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما کر آپس کی حق تلفیوں سے ان کی پوری پوری حفاظت فرما، نیکی اور بھلائی کے کاموں میں ہر ایک کو ایک دوسرے کا معین و مددگار اور گناہ اور برائی کے کاموں سے ایک دوسرے کی حفاظت کا دریا بنا۔ اے اللہ ازدواجی زندگی کی حقیقی خوشیوں سے ان دونوں کو مالا مال فرما کر خوشگوار اور قابل رشک ازدواجی زندگی عطا فرما۔ اے اللہ اس نکاح کو نگاہوں اور شرمگاہوں کی عفت و عصمت و پاکیزگی اور نیک اولاد کے وجود میں آنے کا ذریعہ بنا، اے دونوں کی روزی میں بھی برکت اور وسعت عطا فرما، اور نکاح کی نسبت سے جتنی خیر اور بلائے تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے مانگی اور بتلائی ہے ان کو عطا فرما، اور نکاح کی نسبت سے جن شروع و برائیوں سے پناہ چاہی گئی ہے ان سے ان کی حفاظت فرما۔ اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، جو قید و بند میں محبوس ہیں اے اللہ ان کو رہائی نصیب فرما، جو مقدمات میں ماخوذ ہیں ان کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما۔ اے اللہ جن کے اولادیں نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں اے اللہ اچھا اور صالح جوڑ عطا فرما کر ان کی نکاح کی صورتیں پیدا فرما، جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں اے اللہ ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما۔ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے۔ اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور اور برائیوں سے پناہ چاہی ان سے ہماری اور پوری امت کی حفاظت فرما۔ اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم۔ صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمتك يا رب۔
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔